आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जाने हो महा बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा बग्ने देशमा जाने हो महा देशमा प्रति क्याको देशमा जाने हो हाम्रो स्वर्ग देशमा साथी हो प्रभु यीशु मुक्तिदाता जीवन दिने पानीलाई क्षमा मागे अघि बढ जीवनको प्रभुलाई दूत बग्ने देशमा जाने हो बग्ने देशमा जाने हो हाम्रो स्वर्गीय देशमा राजालाई संसारको न्यायकर्ता यीशु हाम्रो प्रभुलाई बाटो सत्य जीवनलाई फेरि आउने राजालाई संसारको न्यायकर्ता यीशु हाम्रो प्रभुलाई नलुकाऊ है तिम्रो पाप खोलिदेऊ यो जीवनलाई इमानदारी आज्ञाकारी बनाइदेऊ यो जीवनलाई दूत बग्ने देशमा जाने हो बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा la 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 la
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्ते अनि जय मसीह। प्रिय श्रोता मित्र, म आशा गर्दछु कि आज पनि बडो मनको तयारीको साथ परमेश्वरको वचन अध्ययनको निम्ति आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ होला। म तपाईँहरूलाई यो सोध्न चाहन्छु, तपाईँहरूको हालखबर कस्तो छ? परिवारहरू कस्तो हुनुहुन्छ? तपाईँको कामकाजहरू कस्तो चलिरहेको छ? हामी तपाईँहरूको लागि प्रार्थना गरिरहेका छौं। प्रभुको आशिष, प्रभुको कृपा, शान्ति, आनन्द सदैव तपाईँहरूको जीवनमा होस्, यो प्रभुसँग हाम्रो प्रार्थना छ अनि कामना छ। साथै हामी यो पनि विश्वास गर्छौ कि तपाईँहरूले यो मुक्तिको मार्ग कार्यक्रम अन्तर्गत बाइबल अध्ययनबाट धेरै धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू, जुन तपाईँहरूको आत्मिक जीवनको लागि, तपाईँको सेविकाईको लागि, तपाईँको मण्डलीको लागि पनि लाभ सिद्ध भएको छ। तपाईँहरूको जीवनमा यसले ठूलो आशिषको काम गरिरहेको छ, हामी विश्वास गर्छौं। अनि यहीद्वारा र यस्तै कामद्वारा र यसै मार्फत हामी परमेश्वरको महिमा गर्न चाहन्छौं, परमेश्वरको राज्यको विस्तार गर्न चाहन्छौं, परमेश्वरको महान आज्ञालाई पूरा गर्न हामी चाहन्छौं। अनि यसको लागि हामी निरन्तर बढ्नको लागि तपाईँहरूको उत्साहको आवश्यक छ, तपाईँहरूको सुझावहरूको पनि आवश्यकता छ, तपाईँहरूको प्रार्थनाको पनि आवश्यकता छ। अनि तपाईँहरूले निश्चय नै यो गरिरहनु भएको छ अनि हामी त्यसमा तपाईँहरूप्रति र परमेश्वरप्रति धन्यवादी छौं। र आउने दिनमा पनि यसरी नै तपाईँहरू हाम्रो लागि प्रार्थना गर्नुहोला, कार्यक्रम सम्बन्धी सुझावहरू दिनुहोला, तपाईँले यो कार्यक्रमबाट प्राप्त गर्नुभएको आशिषहरू पत्रद्वारा अवगत गराउनुहोला, या कसैले यो कार्यक्रमद्वारा प्रभावित भएर जीवनमा काम गरेको छ, परिवर्तन भएको छ भने तपाईँले उनीहरूको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। हामी उनीहरूलाई जानेर, उनीहरूको बारेमा सुनेर खुशी हुनेथ्यौं र प्रभुलाई धन्यवाद दिनेथ्यौं। अनि श्रोता, तपाईँहरूले सधैँ नै यो कार्यक्रममा भाग लिनुहोला, आफ्नो साथीहरूलाई, आफ्नो मित्रहरूलाई पनि कार्यक्रममा भाग लिनको लागि उत्साह गर्नुहोला, ताकि तपाईँहरूको भनाइबाट, तपाईँहरूको उत्साहबाट तिनीहरूले सुनेर प्रभुमा आएको खण्डमा प्रभुको महान महिमा हुनेछ। हुन्छ मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन प्रेरित 28 अध्याय 1-10 पदबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौं कि समुद्र यात्रा गरेर पाउल माल्टा टापुमा आइपुग्छन्। हामीले अघिल्लो दिनमा देख्यौं कि पाउल रोमतिर आफ्नो यात्रामा समुद्रमा भयानक आँधी तुफानमा परेका थिए र तिनीहरूले अति नै मुस्किलको सामना गर्नु परेको थियो। तिनीहरू चढेको जहाज विध्वंस भयो, ध्वस्त भयो। कसै गरी माल्टा भन्ने टापुमा तिनीहरूको ज्यान बचेर उत्रे। तिनीहरू 276 जना मध्ये कोही पनि मरेनन्, सबै बाँचे, जस्तो कि परमेश्वरले भन्नुभएको थियो। 28 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, हामी सकुशल किनार लागेपछि त्यस टापुको नाउँ माल्टा रहेछ भन्ने हामीलाई थाहा लाग्यो। मित्र, यो टापुलाई आज पनि माल्टा भनिन्छ। यस खाड़ीलाई जुन यो घटनाले स्थान लिएको थियो, यसलाई आज सन्त पाउलको खाड़ी भनेर पनि जानिन्छ। अनि भनिएको छ यहाँ, हामी सकुशल किनार लागेपछि त्यस टापुको नाउँ माल्टा रहेछ भन्ने हामीलाई थाहा लाग्यो। अनि पद्धतिमा भनिएको छ, त्यहाँका असभ्य बासिन्दाहरूले हामीलाई अपूर्व दया देखाए, पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए र हामी सबैलाई स्वागत गरे। मित्र, यहाँ प्रेरितको पुस्तकको लेखकले उल्लेख गरेको असभ्य मानिसहरूको अर्थ यो होइन कि तिनीहरू जंगली अवस्थाका असभ्य मानिस थिए, तर तिनको मतलब चाहिँ ग्रीक बोल्न नसक्ने अशिक्षित मानिसहरू थिए। मित्र, यहाँ हामी अर्को अन्य जाति मानिसहरूको दया मायाको उदाहरण देख्छौ। यो कुराको याद राख्नुहोस्, त्यहाँ करिब 276 जना मानिसहरू जो यो सानो टापुमा उत्रे थिए। यो भीड़हरूमध्ये धेरैजना अपराधीहरू थिए जसलाई रोममा दण्डको निम्ति पठाइएका छन्। तैपनि यी अन्य जाति अशिक्षित जातिहरूबाट तिनीहरूमाथि यो दया र मायाको हामी देख्छौ। अनि हामी योनाको पुस्तकमा अर्को उही कुराको उदाहरणको देख्छौ कि अन्य जाति चालकहरूले योनालाई बचाउन प्रयास गरेथे। तिनीहरूले उसलाई जहाजबाट फाल्न चाहँदैनथे, यद्यपि उसले तिनीहरूलाई आफूलाई फ्याँक्न भने तापनि। तिनीहरूले जहाजलाई किनारमा ल्याउने प्रयास गरे, तर यो कुरा पत्ता लगाए कि तिनीहरूले त्यो गर्न सक्दैन। मित्र, कहिलेकाहीँ ख्रिस्टियनहरू भनौँदाहरू भन्दा अन्य जातिहरू धेरै दयालु र कृपालु हुन्छन्। तीन पदमा भनिएको छ, पाउले एक बिटा दाउरा जम्मा गरेका थिए र सो ल्याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्केर आयो र तिनको हातमा बेरियो। तपाईँलाई यादै होला कि मर्कुस रचित सुसमाचारको अन्त्यमा त्यहाँ महत्वपूर्ण प्रतिज्ञा छ। मर्कुस 16:17-18 पदमा, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन् र नयाँ भाषाहरू तिनीहरूले बोल्नेछन्, तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरो पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्ने छैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन् र तिनीहरू निको भइजानेछन्। अनि यो कुरा पाउलमा सत्य भएको हामी देख्छौ। अमित्र, म यहाँ केही कुरा टिप्न चाहन्छु कि पाउलले यो सर्पलाई जानबुझमा टिपेका थिएनन्। पाउल परमेश्वरलाई परीक्षा गरिरहेका थिएनन्। म विचार गर्दछु कि यो पाउलको शरीरमा भएको काँडा चाहिँ उसको आँखाको समस्या थियो भन्ने कुराको अर्को एक प्रमाण हो। म यसको विषयमा गलातीको पत्रको अध्ययनमा राम्ररी विवरणसहित वर्णन गरिदिनेछु। पाउलले राम्ररी देख्न सक्दैनथे, आँख कमजोरी थियो। जब तिनले झिजामिजाको मुठा टिपे, त्यहाँ साँप थियो भन्ने कुरा तिनले देखेनन्। मित्र, उही समयमा म एक अर्को चाखलाग्दो पाउलको विशेषताको यहाँ उल्लेख गर्न चाहन्छु। त्यो महान प्रेत पाउलले झिजामिजाहरू बटुले। यो माल्टा टापुमा रहने बासिन्दाहरू यी जहाज विध्वंस र विध्वस्तबाट बस्ने 276 जना प्राणीहरूप्रति अति नै दयालु र कृपालु भए। तिनीहरूले त्यहाँ उत्रने ती 276 जनालाई ग्रहण र स्वागत गरे। यो जाडो र वर्षाको समय थियो र तिनीहरूले आगो बालिदिए शरीरलाई न्यानो पार्न, जो सागरदेखि बाँचेर निस्किआएका थिए। जब आगो बालीको दौरा खत्म हुन आरम्भ गर्यो, तब पाउल झिजामिजारको मुठु बटुल्न आफै गए। यो तथ्यले यो संकेत गर्दछ कि पाउल अल्सी सेवक थिएनन्। पाउल स्वयंले हामीलाई भन्छन् कि मण्डलीको निम्ति भार र बोझ नहुनलाई। तिनले आफ्नो जीविका पार्जनको निम्ति पाल र तम्बु बुनेर बेच्थे। त्यसकारण यो सत्य छ कि पाउल कामदेखि कति पनि डराउँदैनथे। जब पाउलले झिजामिजाका मुठा आगोमा हाले, साँप निश्चय नै आगोबाट निस्की बाहिर आउनेछ। त्यो साँपले पाउललाई खालि टोकेन मात्र, तर त्यो उसको हातलाई बेरेर झुन्डिरह्यो। अनि चार पदमा भनिएको छ, त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेरिएको देखेर आपसमा भन्न लागे, यो मानिस पक्का पनि ज्यानमारा हुनै पर्छ। यो समुद्रबाट बाँचेर त निस्कियो, तर इन्साफबाट यो उम्कन सकेन। अर्को शब्दमा, त्यस माल्टाको टापुमा रहने ती असभ्य मानिसले विचार गरे कि पाउल अति नै ठूलो अपराधी वा अपराधका दोषी थिए, र इन्साफ वा न्याय तिनीमाथि तत्कालै खस्यो। तिनी समुद्रबाट त जीवितै बाँची उम्के, तर अहिले चाहिँ त्यस विषालु सर्पको डसैबाट तिनी निश्चय नै मर्नेछन्। मलाई लाग्छ अब पाउललाई के हुनेछ, सो कुरा हेर्न तिनीहरू बसिरहे जिज्ञासु हृदय लिएर, जिज्ञासु आँखा लिएर। तिनीहरूले आशा गरेका थिए कि केही क्षणमै पाउलको हात सुनिन आरम्भ गर्नेछ, त्यसपछि मर्नेछ। तिनीहरूले यो कुरा राम्रो जानेका थिए कि त्यस किसिमको सर्पले डस्ने व्यक्ति कोही बाँच्ने छैन, किनकि त्यो कुरा तिनीहरूका आफ्नै मानिसहरूमा भएथ्यो। अनि त्यही नै कुरा पाउललाई पनि हुनेछ भनी तिनीहरूले सोचे। भनिएको छ चार पदमा, त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेरिएको देखेर आपसमा भन्न लागे, यो मानिस पक्का पनि ज्यानमारा हुनै पर्छ, यो समुद्रबाट त बाँचेर निस्कियो, तर इन्साफबाट यो उम्कन सकेन। अनि 5-6 पदमा भनिएको छ, तर पाउले चाहिँ त्यस सर्पलाई आगोमा झट्काइदिए। र तिनको केही बिगार हुन पाएन, तर तिनको शरीर सुनिनेछ अथवा तिनी एक्कासी ढलेर मर्नेछन् भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै समयसम्म धेरै बेरसम्म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्नो विचार बदलेर भन्न लागे, यिनी त देवता पो रहेछन्। हेर्नुहोस् मित्र, यहाँ हामी अनौठो कुरा देख्छौ, होइन? केही समय पहिले मात्र तिनीहरूले पाउललाई महान पापी अपराधीको रूपमा ठान्थे, तर अहिले तिनीहरूले उसलाई देवताको रूपमा हेर्न विचार गरिरहेका छन्। 7-10 पदमा भनिएको छ, त्यस टापुका पब्लियस नाउँ भएका मुखियाको जग्गा जमिन त्यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्वागत गरे र 3 दिनसम्म उनको घरमा हाम्रो अतिथि सेवा गरे। पब्लियसका बाबु जरो र आउको रोगले बिरामी थिए। पाउल तिनलाई हेर्न गए र तिनको लागि प्रार्थना गरे र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारिदिए। यो घटना भएपछि त्यस टापुका अरू रोगी मानिसहरू पनि आए र निको पारिए। तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ्यौं, तिनीहरूले हामीलाई चाहे जति सामानहरू जहाजमा हालिदिए। मित्र, समुद्रमा परमेश्वर पाउलको साथमा हुनुभएको थियो। अब त्यस नयाँ जग्गामा परमेश्वर तिनीसँग अझै भइरहनु भएको थियो। पाउलको कारणले गर्दा जहाजमा चढ्नेहरू सबै बाँचेका थिए। अब पाउलको कारणले गर्दा माल्टामा बस्नेहरू थुप्रैजना निको भए। आफ्नो कृतज्ञता देखाउनलाई ती माल्टाका मानिसहरूले धेरै प्रकारले अर्थात धेरै उपहारहरू दिएर पाउल र तिनका साथीहरूलाई आदर गरे। पाउलले यी उपहारहरू इन्कार गरेनन्, तर धन्यवादसित ग्रहण गरे। अमित्र, प्रश्न सधैँ खड़ा भएको छ कि पाउलले त्यहाँ माल्टामा सुसमाचार प्रचार गरे या गरेनन्। त्यहाँ कोही कोही छन् जो विश्वास गर्छन् कि यो नै एक स्थान हो जहाँ पाउलले सुसमाचार प्रचार गरेनन्। यो नै एक घटना हो जहाँ म सोच्दछु कि पवित्र आत्माले हाम्रो व्यवहारिक ज्ञानको प्रयोगको चाहनुहुन्छ, हाम्रो व्यवहारिक कामको प्रयोगको चाहनुहुन्छ। यसै नै पाउलले त्यहाँ सुसमाचारको प्रचार गरे। हामी यो प्रेरितको पुस्तकको अन्ततिर आइरहेका छौं र घटनाहरूको अति नै संक्षिप्त रूपमा उल्लेख गरिएका छन्। यस समयसम्ममा यो पुस्तकको लेखक डाक्टर लुका त्यो कुरा हामीले थाहा पाएको आशा गर्दछन् कि सधैं पाउल के गर्छन् यो कुराको याद गरौं। पाउल नै ती व्यक्ति हुन् जसले यो लेखे। पहिलो कोरन्थी 2:2 किनकि तिमीहरूसँग हुँदा येशु ख्रिष्ट र उहाँलाई क्रूसमा टाँगेका कुरा बाहेक अरू केही नजान्ने नै मैले निश्चय गरेको छु। प्रेरितहरूको निम्ति तंगाई परमेश्वरको साक्षीको गवाई थियो कि तिनीहरूले प्रचार गरेका सुसमाचार उहाँबाटको थियो। यो कुरा हाम्रो निम्ति महसुस गर्न अति नै महत्वपूर्ण छ कि पाउले सुसमाचार प्रचार गरे र चंगाई त्यसको परिणाम थियो, त्यसको नतिजा थियो। यो सत्यताको प्रमाण थियो कि तिनले प्रचार गरिरहेका थिए। मलाई लाग्छ र यो स्वाभाविक कुरा हो अड्कल गर्नलाई कि त्यहाँ पनि पाउले त्यही गरे जुन तिनले अरू जग्गाहरूमा जहाँ जहाँ जान्थे त्यहाँ गर्थे, अर्थात यसको अर्थ सुसमाचारको प्रचार गरे। किनकि पाउल जहाँ जहाँ गए तापनि सुसमाचार प्रचार गर्थे र यो कुराको निश्चय नै हामी अनुमान गर्न सक्छौ कि त्यहाँ पनि पाउले प्रचार गरे। ओ मित्र, यो पाउलको कस्तो महान दर्शन बोझ येशु ख्रिष्टको सुसमाचार दिनलाई। उनको जीवन सुसमाचारको लागि अलगाइएको थियो। सुसमाचार सुनाउने उनको जीवनको अभिन्न अंग थियो। सुसमाचार नसुनैकन उनी बेचैनी हुन्थ्यो, विश्रामहीन हुन्थ्यो, छटपटिन्थ्यो। उनले एकपल्ट भनेका छन् कि मलाई धिकार यदि मैले सुसमाचार सुनाइन भने। त्यो सुसमाचार सुनाउने कुन कुराले उसलाई उत्प्रेरित गर्यो, प्रेरणा दियो? प्रभुको प्रेमले। प्रभुको प्रेमले त्यो सुसमाचार सुनाउने उनलाई उत्प्रेरणा दियो र प्रभुको त्यो सुसमाचारको खातिर दुःख भोग्ने यतिसम्मको मृत्युसम्म पनि सहन गर्ने प्रेरणा उसले पाएको थियो, किनकि उनी प्रभुको प्रेमलाई आफ्नो गहिराईको जीवनमा जीवनको भित्री हृदयबाटै महसुस गरेका थिए, अनुभव गरेका थिए। अनि मित्र, जब तपाईँ र म पनि त्यो कुरालाई अनुभव गर्छौं, उहाँको प्रेमको अनुभव गर्छौं, क्रूसको प्रेमको अनुभव, हामी चुपचाप रहन सक्दैनौ। हाम्रा मुखहरू चुपचाप रहन सक्दैन, हाम्रो हृदयहरू त्यत्तिकै रहन सक्दैन, विश्राम हुनुहुन्छ। ओ, बेचैनी हुन्छ सुसमाचार सुनाउनलाई, प्रभुको प्रेम अरूलाई सुनाउनको लागि, किनकि प्रेम प्रभुको प्रेमले हामीलाई प्रेरित गरेको हुन्छ। त्यसले तपाई र मलाई उत्साहित गरेको हुन्छ। अनि यो कर्तव्य आज पावलको मात्र होइन, प्रचारकको मात्र होइन, अगुवाहरूको लागि मात्र होइन, पास्टरको मात्र होइन, र हरेक विश्वासीहरूको कर्तव्य हो। हरेक विश्वासीले प्रभुको सुसमाचार मानिसहरूलाई सुनाउनु पर्छ, प्रभुको माया, प्रभुको अनन्त जीवन हामीले सुनाउनु पर्छ, ताकि उनीहरूले थाहा गर्न सकुन्। यदि तपाई र मैले यो सुनाएनौ भने कसरी मानिसहरूले जान्नेछन् येशु ख्रिष्टको उद्धार र मुक्तिको बारेमा? त्यसकारणले हामी हरेक विश्वासीको काम र कर्तव्य हो कि हामीले सुसमाचार सुनाउनु पर्छ र मानिसहरूलाई अनन्त जीवनको ज्ञात गराउनु पर्छ, थाहा गराउनु पर्छ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
पाखा नाग्नेछु
मेरो अन्तिम इच्छा सम्बन्धी उहाँलाई नै सदा चाहनेछु, मेरो अन्तिम छर्दै डाँडा पाखा लग्नेछु, मेरो अन्तिम इच्छा सम्मै उहाँलाई नै सदा चाहनेछु।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, ईपीसी 25 61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 6 79 98 4703 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।